Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. कर्णालीका 74% मतदान केन्द्रहरू अति संवेदनशील र संवेदनशीलको सूचीमा, आचार संहिता उल्लङ्घन हुँदा पनि आयोग मौन बसेको अनुगमनकर्ताको भनाई।
सत्य निरूपण तथा मेलमिलाप आयोगको 6 नम्बर प्रदेश मुकाम सुर्खेतले झन्डै 1000 उजुरीमाथि छानबिन गर्यो। छानबिन तथा अनुसन्धानमा यो प्रदेश विशेष व्यवस्था गर्नुपर्ने आयोगका सदस्य भट्टको माग।
मङ्सिर 10 गते हुने निर्वाचनको लागि आज राति 12 बजेबाट मौन अवधि सुरु हुने। आज अन्तिम दिन दलहरू प्रचार प्रसारमा व्यस्त।
र आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत युएसँग खेल्ने 20 सदस्यीय नेपाली टोलीको घोषणा। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np, शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन 2074
पहिलो चरण 3 दिन बाँकी, दोस्रो चरण 14 दिन बाँकी।
कर्णालीका 74% मतदान केन्द्रहरू अति संवेदनशील र संवेदनशीलको सूचीमा परेका छन्। कर्णालीका हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका 74% मतदान केन्द्रहरू सुरक्षाको दृष्टिकोणले अति संवेदनशील र संवेदनशीलको सूचीमा परेका हुन्। जुम्लाका 76 मतदान स्थलका 90 मतदान केन्द्रमध्ये 47 मतदान केन्द्र अति संवेदनशील, 16 संवेदनशील र 27 सामान्य मतदान केन्द्रको रूपमा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। कालीकोटका 109 मतदान केन्द्रहरूमध्ये 68 अति संवेदनशील, 29 संवेदनशील र सामान्य 2 रहेका छन्। यस्तै हुम्लाका 52 मतदान केन्द्रहरूमध्ये 15 अति संवेदनशील, 16 संवेदनशील र 21 सामान्य रहेका छन्। त्यस्तै गरी मुगुका भने 60 मतदान केन्द्रमध्ये 18 अति संवेदनशील, 19 संवेदनशील र 23 सामान्य रहेको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनुभयो। त्यसै गरी मुगुका सबै मतदान केन्द्रहरूमा निरीक्षण समेत गरिसकेको प्रमुख जिल्ला अधिकारीको भनाइ छ। डोल्पामा 66 मतदान केन्द्रहरूमध्ये 33 संवेदनशील, 18 अति संवेदनशील र 15 सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।
भौगोलिक विकृतताका आधारमा कर्णालीका अधिकांश मतदान केन्द्रहरू अति संवेदनशील र संवेदनशीलको सूचीमा परेका छन्। सुरक्षा दृष्टिकोणले धेरै मतदान केन्द्रहरू संवेदनशील भएको हुँदा कडा सुरक्षा व्यवस्था तयार गरिएको जनाएको छ। कडा सुरक्षा व्यवस्थाका लागि मतदान केन्द्रहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत म्यादी प्रहरी तैनात राखिएको छ। जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले जिल्ला स्तरमा दैनिक सुरक्षा निकायका प्रमुखको बैठक समीक्षा भइरहेको र अहिलेसम्म जिल्लामा शान्ति सुरक्षा प्रभावकारी भएको बताउनुभयो। सुरक्षा निकायका प्रमुखहरूको सहभागितामा गठित सुरक्षा कमाण्डो पोस्ट निकै क्रियाशील रहेको बताउनुभयो। मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले मुगुको शान्ति सुरक्षा निकै राम्रो भएको र सुरक्षा व्यवस्था व्यवस्थित बनाइएको उहाँले बताउनु भएको छ।
मानव अधिकार सञ्जाल बाँकेले निर्वाचन आचार संहिता विपरीत उम्मेद्वारले चुनावी प्रचार प्रसार गरेको कार्यप्रति आपत्ति जनाएको छ। निर्वाचन प्रचार सहित विपरीत प्रचार प्रसारमा लागेकाहरूलाई अविलम्ब कानूनी दायरामा ल्याउन सञ्जालले माग गरेको छ। थर्ड एलायन्स र हर्फलेसको संयुक्त आयोजनामा राष्ट्रिय मानव अधिकार आयोगका क्षेत्रीय प्रमुख मुरारी खरेलको प्रमुख आतिथ्यमा भएको सञ्जालको बैठकले प्रतिनिधि र प्रदेश सभाका उम्मेद्वार, मतदाता, निर्वाचनमा खटिने कर्मचारी, पर्यवेक्षक, मानव अधिकार रक्षक र पत्रकारको सुरक्षाका विषयमा गम्भीर हुन स्थानीय प्रशासनसँग अपिल गरेको छ। बैठकले निर्वाचनको पर्यवेक्षण गर्ने संस्थाहरूसँग समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउनका लागि नियोगका 5 नम्बर प्रदेशका संयोजक सुरेश गौतमलाई जिम्मेवारी दिएको छ। यस्तै बैठकले 16 दिने महिला हिंसा विरुद्धको दिवस भव्य रूपमा मनाउनका लागि अधिकारवादी संस्थाहरूसँग समन्वय गर्न फातिमा फाउन्डेसनलाई जिम्मेवारी दिएको छ। नरेनपुर गाउँपालिकामा सामाजिक सद्भाव झल्किने मानव अधिकार मैत्री अन्तर्क्रिया गर्न अधिवक्ता विश्वजित तिवारीलाई जिम्मेवारी दिएको छ। यस्तै गरी अन्तर्राष्ट्रिय मानवाधिकार दिवस अधिकारवादी संस्थाहरूको संयुक्त आयोजनामा मनाउने निर्णय गरिएको थर्ड एलायन्सका उपक्षेत्रीय संयोजक आलम खानले जानकारी दिनुभयो।
सत्य निरूपण तथा मेलमिलाप आयोगको छ नम्बर प्रदेश कार्यालय मुकाम सुर्खेतले 5 महिनामा झन्डै 1000 उजुरीमाथि छानबिन गरिरहेको जनाएको छ। गत जेठमा तेस्रो साता स्थापना भएको कार्यालयले कार्तिक मसान्तसम्म 1000 उजुरीमाथि छानबिन गरिरहेको जनाएको छ। सुर्खेतसहित 6 नम्बर प्रदेशका झन्डै 14000 उजुरी परेकोमा अहिले 1000 उजुरीमाथि छानबिन भइरहेको आयोगका सदस्य डाक्टर माधवी भट्टले बताउनुभयो। उहाँले आयोगको केन्द्रीय कार्यालयको निर्देशन अनुसार उजुरीमाथि काम भइरहेको बताउनुभयो। तत्कालीन राज्यपक्ष र विद्रोही पक्ष बीच परेका उजुरीहरू अहिलेसम्मको छानबिनमा आएको सदस्य भट्टको भनाइ रहेको छ। अन्य प्रदेशको तुलनामा 6 नम्बर प्रदेशलाई छानबिन तथा अनुसन्धानको क्रममा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ। सशस्त्र द्वन्द्वको उद्गम स्थल उर्वर यही प्रदेशमा भएकाले यहाँ बढी उजुरी परेको भन्दै अन्य प्रदेश र यस प्रदेशलाई हेर्न नहुने सुझाव दिनुभयो। यसै विषयमा हाम्रा साथी केशव ढकालले उहाँलाई सत्य निरूपण तथा मेलमिलाप आयोग स्थापना गरिएको करिब 3 वर्ष हुन लाग्यो, यो समयमा तपाईँहरूले पीडित र प्रभावितहरूले अनुभूति गर्ने गरी के काम गर्नुभयो त भनी सोध्नु भएको छ।
एउटा त ठुलो सङ्ख्यामा उजुरी सङ्कलन गर्यो, त्यो प्रष्टै देखिएको छ। उजुरीको व्यवस्था, हजुर, उजुरीको व्यवस्थापन वर्गीकरण गर्यो, त्यो पनि आफैमा एउटा चाहिँ सबल पक्ष हो। त्यसपछि आयोगले 7 प्रदेशमा कार्यालय स्थापना गर्यो र त्यहाँ चाहिँ विज्ञहरू छनौट गरेर कर्मचारी सहितको एउटा चाहिँ अनुसन्धान टोली तयार गर्यो। त्यो अनुसन्धान टोलीले अहिले चाहिँ उजुरीमाथि छानबिन गरिरहेको छ, किनकि उजुरीमाथि छानबिन भनेको अब प्रारम्भ भयो नि त। कुनै पनि सगरमाथा चढ्ने यात्रीले पनि त पहिलो पाइला टेक्नुपर्छ,
त्यसैले हामी
चढ्यौँ। अब त्यो खुड्किलो अनपरत रूपमा उक्लिरहनु चाहिँ जरुरी छ। अरे हामीले के गर्यौँ त भन्दा, त्यो जुन किस्ता किस्तामा टुक्रा टुक्रा दिइरहेको रकमलाई हामीले एकमुष्ट दिनको लागि नेपाल सरकारलाई निर्देशन दियौँ र त्यो अन्तर्गत वितरण भइरहेको छ। अर्को चाहिँ 5औं कार्यदलको प्रतिवेदन कार्यान्वयन गराएर धेरै सङ्ख्यामा पीडितहरूलाई न्याय प्रदान गर्यौँ। सङ्ख्याको र उमेरको हद खारेज गराएर हामीले पीडितका परिवारलाई न्याय दियौँ। त्यसैले देखिने भिजिबल कामहरू चाहिँ हामीले थुप्रै गरेका छौँ।
अब अहिले हिजो आज तपाईँहरू के गरिरहनु भएको छ?
हिजो आज त हामी अनुसन्धानमै जुटिरहेका छौँ। अनुसन्धानको अन्ततिर पुगेका फाइलहरूमाथि राय प्रतिवेदन लेखिरहेका छौँ। त्यसैले यो चाहिँ अहिले अनुसन्धानको विविध पाटोहरू हुन्छन्, त्यो पाटोका जम्मै कुरा चाहिँ मैले खोल्नु मिल्दैन, किनकि अन्डर इन्भेस्टिगेसनका कुराहरू भनेको गोप्य नै हुनुपर्छ, नत्र त्यो प्रभावित हुन्छ। तर हामी अनुसन्धानलाई अगाडि बढाइरहेका छौँ, पीडितले चाहेको पनि त्यही हो। सँगसँगै हामीले के छ त भन्दा, परिपूरणको कार्यविधि पनि बनाइरहेका छौँ, जुन पीडितसँग असाध्यै सरोकार राख्दछ। अर्को चाहिँ हामीले ऐनसँग केही अस्पष्ट विषयहरू छन्, जस्तो मेरै संयोजकतामा परिपूरण सम्बन्धी कार्यविधि बन्दैछ। अर्को चाहिँ हामीले ऐनमा केही अस्पष्टताहरू थियो, सुरक्षाकर्मीहरूको सवालको विषय थियो। द्वन्द्वमा त जहिले पनि एक पक्ष जिम्मेवार हुँदैन नि, जुन द्वन्द्व त दुई वा दुईभन्दा बढी पक्षहरू सम्मिलित हुन्छन्। त्यस्तो पक्षमा हाम्रो आयोगको ऐनको दफा 2 सशस्त्र द्वन्द्वलाई परिभाषित गरेको छ। त्यो सशस्त्र द्वन्द्वमा मानव अधिकारको गम्भीर उल्लङ्घनलाई परिभाषित गरेको छ। त्यो परिभाषा गर्दा चाहिँ के छ त भन्दा, निशस्त्र व्यक्ति वा समुदाय विरुद्ध लक्षित भन्यो। अब तपाईँको सुरक्षाकर्मीहरू कहाँनेरि उभिन्छन् त? हिजो जो राज्यका तर्फबाट परिचालन भएका थिए, के उनीहरू अपराधी मात्रै हुन् अथवा उनीहरूको पनि मानव अधिकारको खोजी हुन्छ? त्यो विषयको अहिले आयोगले एउटा गहन रूपमा एउटा कार्यदल गठन गरेर त्यसमा चाहिँ त्यो कार्यदलको संयोजक पनि संयोगवश म आफै छु र त्यो एउटा जटिल विषयको किनारा लगाउने तर्फ हामी उन्मुख भइरहेका छौँ। अब तपाईँको उदाहरणको लागि, भोलि द्वन्द्वको दुवै पक्षलाई हामीले सन्तुलन मेन्टेन गर्न सकेनौँ भने यो आयोगको काम सफल हुन सक्दैन। त्यो चाहिँ मेरो लागि
यहीँ आयोगको नामै सत्य निरूपण र मेलमिलाप भनेर, यहाँको आयोगलाई नाम ले जसरी चिन्ने गरिन्छ त्यसै गरी कामले त्यसलाई व्यवहारमा उतार्न, सत्यको निरूपण गर्न र मेलमिलापको वातावरण गराउन कति समय कुर्नु पर्ला? अब
यो चाहिँ कहिलेकाहीँ के मान्छेहरूलाई सत्य निरूपण मेलमिलाप भन्नाले यो आयोग भनेको एउटा मेकानिकल चिज हो कि जस्तो पनि यहाँ चाहिँ विवादै नहुने हुनै नहुने तर के हो त भन्दा त्यो मेलमिलाप भनेको यस्तो होइन कि त्यो आर्टिफिसियल तपाईँ त के छ त भन्दा अब यसले चाहिँ टाइम चाहिँ लाग्छ मैले अघि नै भने 3-5 वर्ष त्योभन्दा अगाडि हामी सक्दैनौँ
पीडितहरू प्रभावितहरू बयान दिन पनि उहाँहरू मानसिक रूपले तयार हुनु
मानसिक रूपले तयार हुनु पर्यो उहाँको परिस्थितिले सुविधाजनक अवस्थामा हुनु पर्यो र हृदयले आउन चाहनु पर्यो हामीले उहाँलाई जबरजस्ती गर्न सक्दैनौँ
उहाँहरूलाई सबैभन्दा पहिला यो आयोगबाट मैले न्याय पाउँछु मैले जे कुरा भोगेँ त्यसको जे माग राखेको छु त्यसको उचित सम्बोधन हुन्छ यो आयोगलाई मैले सहयोग गर्नुपर्छ भन्ने भावना वा त्यो विश्वास पनि दिलाउनु पर्यो पहिला
त्यो चाहिँ दिलाउनु पर्यो त्यो चाहिँ उहाँहरूमा छ जस्तो मलाई लाग्छ
तपाईँको विचारमा त्यो भएको छ अहिले
मैले अनुभूत पनि गरेको छु यो विचारको मात्रै कुरो होइन यो मेरो मनले पनि स्वीकारेको छ
कसरी
किनकि उहाँहरूसँग हाम्रो निरन्तर संवाद भइरहेको छ उहाँहरूलाई हामीले चाहिँ हेरेका छौँ उहाँहरूले आयोगप्रतिको उहाँहरूको चाहिँ यो बडी ल्याङ्ग्वेजदेखि त्यो उहाँहरूको एक्सप्रेसनहरू बुझेका छौँ त्योबाट मूल्याङ्कन गर्न सकिन्छ नि
उहाँ हुनुहुन्थ्यो सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य डाक्टर माधवी भट्ट भेरी खबरसँग कुराकानी गर्दै हामीसँग चुनावी खबरसँगै अन्य खबरहरू बाँकी नै छन् अहिलेलाई भने यो विश्राम
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले कर्णालीका 74% मतदान केन्द्रहरू अति संवेदनशील र संवेदनशीलको सूचीमा सत्यनिरूपण तथा मेलमिलाप आयोगको 6 नम्बर प्रदेश मुकाम सुर्खेतले झण्डै 1000 उजुरीमाथि छानबिन गरे लगायतका खबर प्रस्तुत गर्यौं अब बाँकी खबर नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सुर्खेत क्षेत्र नम्बर 1 उम्मेद्वार रहेका पूर्णबहादुर खड्काले आर्थिक समृद्धि मुलुकको प्राथमिकताको पहिलो एजेन्ड भएको भन्दै त्यसको नेतृत्व कंग्रेसले गर्ने दावी गर्नुभएको छ चुनावी कार्यक्रम मञ्चको सुर्खेतको मालारानीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले वाम गठबन्धनले सत्ता स्वार्थको लागि भएको भन्दै यो चुनावसम्मका लागि मात्रै भएको बताउनु भएको छ उम्मेद्वार खड्काले सुर्खेत दाङ सडक पक्की गर्ने र भेरी करिडोर सिँचाई आयोजनाको काम अघि बढिसकेकाले त्यसलाई पूर्णता दिने बताउनु भएको छ उहाँले प्रादेशिक विमानस्थल बनाउन टेन्डर प्रक्रिया अघि बढेको भन्दै रणनीति महत्वको गुमी पाती हाल्न रकम सडक निर्माण सम्पन्न हुने क्रममा रहेको बताउनु भएको छ सडक सञ्जाल र अन्य विकास निर्माणलाई अघि बढाउँदै आएको नेपाली कंग्रेसको नेतृत्वमा रातानाङ्ला धरमपोखरा सडकको स्तर उन्नति गर्न लागेको खड्काले उल्लेख गर्नुभयो उहाँले भेडावारी धुल्याबेट सडक केन्द्रीय आयोजना अन्तर्गत सञ्जाल गरिने र 20 वर्षभित्र सम्पन्न हुने गरी भेरीगङ्गा उपत्यका आधुनिक सहर निर्माण प्रक्रियामा रहेको र त्यसले क्षेत्रको विकास तथा समृद्धि ल्याउने प्रश्न खाका कुरिएको बताउनुभयो कार्यक्रममा नेपाली कंग्रेस गाउँ कार्य समिति साबिक मालारानीका सभापति खिमानन्द ढकालको सभापतिमा भएको कार्यक्रममा नरेश विक्रम ढकाल र चुनाव प्रचारका समितिका संयोजक फत्त राम कर्णेलले पनि सम्बोधन गर्नुभएको छ
यता नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले सुर्खेतको ढुङ्गा माटो समेत प्रजातन्त्रवादी भएकाले सुर्खेती भूमिमा प्रजातन्त्रवादीहरूको जित सुनिश्चित भएको दावी गर्नुभएको छ सुर्खेत क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य उम्मेद्वार समेत रहनुभएका थानीले कंग्रेस निकट नेपाल ट्रेड युनियन कंग्रेसले गरेको वीरेन्द्रनगरमा गरेको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो नेता थानीले कंग्रेसको बारेमा जनताले राम्ररी बुझेकाले कसैले झुक्क्याउन प्रयास गरे त्यो सफल नहुने बताउनुभयो कामदार श्रमिक मजदुरहरूको हक अधिकारको लागि आवाज उठाउने पहिलो पार्टी नै कंग्रेस भएको उल्लेख गर्दै नेता थानीले विराटनगर जुटमिटबाट सुरु भएको मजदुर आन्दोलनको बारेमा पनि चर्चा गर्नुभयो कार्यक्रममा पार्टी सभापति तथा प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर 2 का उम्मेद्वार कमलराज ढेकमी मजदुर संगठनहरू कंग्रेसभित्री जरा भएको टिप्पणी गर्दै जरा बलियो भए मात्र रुख बलियो हुने बताउनुभयो उहाँले कंग्रेसले नै युवाहरूलाई सिपमूलक तालिम दिई स्वरोजगारी र आत्मनिर्भर बनाउने भन्दै उहाँले श्रमिक र मजदुरका साझा सवाललाई आफूहरूले उच्च प्राथमिकता दिएको दावी गर्नुभयो कार्यक्रममा नेपाल ट्रेड युनियन प्रदेश नम्बर 6 का संयोजक गोपाल कृष्ण गिरीले युवालाई रोजगारीको सुनिश्चित गर्न नसकिने पार्टीले वृद्ध भत्ताको लोभ देखाएको आरोप लगाउनु भएको छ। नेपाल ट्रेड युनियन काङ्ग्रेसका सभापति जयबहादुर विष्टले कङ्ग्रेसमा आबद्ध हरेक व्यक्ति आफैमा उम्मेद्वार भएको भन्दै आफैलाई जिताउने गरी चुनावी अभियानमा होभिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
नेपाली कङ्ग्रेस सुर्खेतले वीरेन्द्रनगरको 7, 8 र 9 चुनावी कार्यक्रम सम्पन्न गरेको छ। विभिन्न ठाउँमा भएका छुटाछुटै चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्यका सुर्खेत क्षेत्र नम्बर 2 उम्मेद्वार हृदयराम थानीले संविधानको कार्यान्वयन र बदलिँदो परिस्थितिको माग पूरा गर्ने एकमात्र पार्टी नेपाली कङ्ग्रेस भएको दावी गर्नुभएको छ। नेता थानीले यसअघि पनि जनतासँग गरेको वाचा कङ्ग्रेसले पूरा गर्दै आएको र यसपटक पनि कङ्ग्रेसलाई जिताइमा वाचा पूरा गर्ने बताउनुभयो। आफ्नो पालामा सुरु भएका विकास निर्माणका कामलाई पूर्णता दिनका लागि पनि आफ्नो निरन्तरता अपरिहार्य रहेको जिकिर गर्दै थानीले पुराना काम निर्माण सम्पन्न र नयाँ कामको थालनीका लागि पनि कङ्ग्रेसलाई जिताउन अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ। वडा नम्बर 7 र 8 घर दैलो कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, उपसंयोजक देवी भट्टराई, वीरेन्द्रनगर 7 वडा अध्यक्ष ध्रुव कुमार चपाई, सदस्य दिलीप वाग्ले, चन्द्रा नेपाली तथा क्षेत्रीय सभापति नारायण कोइरालाको समेत उपस्थिति रहेको थियो।
नेकपा एमालेका उपाध्यक्ष युवराज ग्याउलीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि मुलुकमा वामपन्थी गठबन्धनको सरकार हुने ठोकुवा गर्नु भएको छ। सुर्खेतको दशरथपुरमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रदेश नम्बर 6 संयोजक समेत रहनुभएका ग्यावालीले चुनावपछि कङ्ग्रेस उहाँकै शब्दमा साफ हुने दावी गर्नुभयो। उहाँले वामपन्थीको एकता कङ्ग्रेसलाई हराउन मात्र नभई आर्थिक समृद्धि र विकासका लागि भएको जिकिर गर्नुभयो। सभामा सुर्खेत क्षेत्रमा 1 प्रतिनिधि सभा सदस्य उम्मेद्वार ध्रुव कुमार शाहीले आफूले जितेमा 5 वर्षभित्र पूर्वी सुर्खेतका हरेक गाउँमा बिजुली पुर्याउने बताउनुभयो। शाहीले आफूले निर्वाचन जितेको 5 वर्षभित्र क्षेत्र नम्बर 1 प्रत्येक गाउँमा बिजुली पुर्याउने भन्दै कसैले पनि अँध्यारोमा बस्नु नपर्ने बताउनु भएको छ। वामपन्थी गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्वार खड्ग खत्रीले वामपन्थी संविधान कार्यान्वयन र आर्थिक समृद्धिको लागि वाम गठबन्धनलाई विजयी गराउन आह्वान गर्नुभयो।
यस्तै वाम गठबन्धनको तर्फबाट सुर्खेत क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका नवराज राउतले वीरेन्द्रनगरका साथै पश्चिम सुर्खेतका 3 स्थानीय तहमा लिफ्ट मार्फत सिँचाइ सुविधा पुर्याउने बताउनु भएको छ। चुनावी प्रचारका क्रममा बडाहताल गाउँपालिका वडा नम्बर 5 चेपाङमा भएको आमसभामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। राउतले कृषि क्षेत्रको विकासका लागि सिँचाइ अपरिहार्य रहेको भन्दै यसका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरू बनाएर कार्यान्वयन गर्ने बताउनु भएको छ। त्यसै गरी क्षेत्र नम्बर 2 प्रदेशसभा सदस्य उम्मेद्वार बिन्दमान विष्टले भूमिको वैज्ञानिक व्यवस्थापन गरी आधुनिक कृषि र सम्पन्न किसान कार्यक्रम लागू गर्नका लागि वाम गठबन्धनको जित अपरिहार्य रहेको बताउनु भएको छ। कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पुष्पा घरती, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य घनश्याम पाण्डे, माओवादी केन्द्रका ईश्वर भक्त सुनार लगायतले वाम उम्मेद्वारको पक्षमा मतदान गर्न नागरिकसँग आग्रह गर्नुभएको छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेकी सेरोफेरो लगायत अन्य खबर प्रस्तुत गर्यौँ। अब बाँकी खबर। पहिलो चरणमा मङ्सिर 10 32 जिल्लामा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य चुनावको लागि आज रातिबाट मौन अवधि सुरु हुने भएको छ। मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल दलका तर्फबाट उम्मेद्वार बनेका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेद्वार, नागरिक समाज, आम मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगले जनाएको छ। पहिलो चरणको चुनावको लागि मौन अवधि लागू भइरहँदा दोस्रो चरणमा मङ्सिर 21 हुने चुनाव 45 जिल्लामा चुनाव प्रचार प्रसार भने जारी नै रहनेछ। पहिलो चरणको चुनावको मौन अवधिमा सञ्चार माध्यमहरूले पनि प्रकाशन तथा प्रसारण गरिने समाचार जन्य सामग्रीबाट मतदातालाई समेत प्रभाव पर्ने भएकाले यो अवधिमा निर्वाचन आचार संहिता विपरीत हुने कुनै पनि प्रकारका सामग्री प्रकाशन तथा प्रसारण नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। निर्वाचन आचार संहिता मौन अवधि निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको 300 मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसार सामग्री हटाउनु पर्ने जनाइएको छ। आज दलहरूले अन्तिम दिन प्रचार प्रसारलाई तीव्र पारेका छन्।
प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादवले स्वच्छ निष्पक्ष र धाँधली रहित वातावरणमा निर्वाचन गर्न कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ। राजधानीमा पत्रकारसँग कुरा गर्दै उहाँले पछिल्लो समय उम्मेद्वार तथा निर्वाचन प्रचार टोली लक्षित आक्रमण बढेपछि यस्ता गतिविधि नियन्त्रण गरी शान्तिपूर्ण तवरमा निर्वाचन गर्न आयोग सक्षम रहेको उल्लेख गर्नुभएको छ। प्रमुख आयुक्त यादवले मतदाता र उम्मेद्वारको सुरक्षामा कुनै पनि कमी आउन नदिने भन्दै यसबारे चारवटै सुरक्षा अङ्गका प्रमुखसँगको ध्यान आकर्षण गराएको बताउनु भयो। मतदाता उम्मेद्वार र मतपेटिकाको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति अवलम्बन गरिएकाले ढुक्क भएर मतदानमा सहभागी हुन समेत उहाँले आम मतदातामा आह्वान गर्नुभएको छ। मतदाता शिक्षामा केही कमी भएको स्वीकार्दै प्रमुख आयुक्त यादवले केही समय अझै बाँकी रहेकाले मतदाता शिक्षालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता पनि जनाउनु भएको छ। प्रमुख आयुक्त यादवले निर्वाचनको संघारमा सरकारले सिडिओ र केही जिल्लाका केही प्रमुख सरुवा गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ। यस्ता घटनाले निर्वाचनको स्वच्छता र विश्वसनीयतामा गम्भीर असर पर्ने भन्दै उहाँले यस विषयमा आफूले सरकार तथा गृह मन्त्रालयको ध्यान आकर्षण गराइसकेको उल्लेख गर्नुभयो।
मङ्सिर 10 गते हुने निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारीहरू परिचालन भएका छन्। आज बिहानसम्म मतदान अधिकृत र सहायक मतदान अधिकृत सबै मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन आयोगले जनाएको छ। आयोगले यसअघि मङ्सिर 10 र 21 निर्वाचनमा खटिने 4,92,000 कर्मचारी खटिने जनाएको छ। यसैबीच निर्वाचन आचार संहिता उल्लङ्घनका घटनामा कमी नआएकोमा निर्वाचन अनुगमनकर्ताहरूले चिन्ता व्यक्त गरेका छन्। उनीहरूले निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन गर्नेलाई कारवाही नगरेको पनि बताएका छन्। चुनावी प्रचार प्रसारका क्रममा उम्मेद्वारबाट आचार संहिता उल्लङ्घन भइरहँदा पनि निर्वाचन आयोग मौन बसेको मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले बताउनुभयो। यता आयोगका प्रवक्ता नवराज ढकालले नीति नियम बमोजिम आचार संहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने काम भइरहेको बताउनुभयो। उहाँले स्पष्टीकरण सोध्नु पनि कारवाहीको एउटा चरण भएको भन्दै निर्वाचन आयोगले कारवाही गरेन भन्नु गलत भएको तर्क गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय बाँकेले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेपालका कार्यकर्ता भएको आशंकामा 8 पक्राउ गरे पनि 4 सुतपुसपछि छाडेको छ। 4 भने मुद्दा चलाइएको प्रहरीको भनाइ छ। मुद्दा चलाइएकोमा चुन्नी खाँ, कोहलपुर 11 गगन गणबहादुर केसी र विष्णु जीसी तथा बैजनाथ 1 कृष्ण बहादुर साई रहनु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी राजेन्द्र अर्यालले विप्लवका कार्यकर्ता भएको आशंकामा पक्राउ परेका सबैका विषयमा आवश्यक अनुसन्धान भइरहेको बताउनु भएको छ। पक्राउ परेका मध्ये 2 बर्दिया पठाइएको डीएसपी अर्यालले बताउनुभयो।
भेरी खबरमा लागौँ। एउटा विदेशको खबरतिर, जिम्बाब्वेको नेतृत्व सम्हाल्ने तयारीमा रहनुभएका नेता एमर्सन मंगावाले देशमा प्रजातन्त्र पुनस्थापना गर्ने बताउनु भएको छ। रोबर्ट मुगावेले राजीनामा दिएपछि विदेशबाट फर्किनुभएका पूर्व उपराष्ट्रपति मनागुएले रोजगारी सिर्जना गर्ने र देशको अहिलेको अवस्था सुधार गर्ने बताउनु भएको छ। मुगावेले राजीनामा दिएपछि मनांगुवा राष्ट्रपति बन्ने लगभग पक्का भएको छ। उहाँले भोलि राष्ट्रपति समक्ष शपथ लिने तयारी रहेको बीबीसीले जनाएको छ। उहाँले हरारेमा आफ्नो समर्थकलाई सम्बोधन गर्दै आफू अर्थव्यवस्था बलियो बनाउने योजनामा रहेको र त्यसका लागि रोजगारी सिर्जना गर्ने बताउनु भएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएसँग खेल्न बन्द प्रशिक्षणमा रहने 20 नेपाली टोली र नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ। विश्व क्रिकेट लिग अन्तर्गत अन्तिम चरणको खेलमा युएसँग उनकै मैदानमा 2 एक दिवसीय खेल खेल्न जाने नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेको छ। पहिलो चरणमा 27 खेलाडी छनौट गर्दै प्रशिक्षण सुरु गरेको नेपालले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि भने 20 खेलाडी छनौट गरेको हो। दोस्रो चरणको बन्द प्रशिक्षणका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, विनोद भण्डारी, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, सागर पुन र दिपेन्द्र सिंह एरीको स्थान रहेको छ भने त्यस्तै जितेन्द्र मुखिया, आरिफ शेख, अनिल कुमार शाह, दिलीप नाथ, हसिम अन्सारी, कुशल भुर्तेल, सुशील कणेल, आसिफ शेख र रोहित कुमार पौडेलले पनि टोलीमा स्थान सुरक्षित गर्नुभएको छ। पहिलो चरणको प्रशिक्षणमा सामेल नरेश बुढाएर, अनिल मण्डल, सुमन भारी, सुनिल धमाला र विक्रम शोभले भने टोलीमा स्थान बनाउन सक्नु भएन।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
<स्थ कर्णालीका 74% मतदान केन्द्रहरू अति संवेदनशील र संवेदनशीलको सूचीमा आचार संहिता उल्लङ्घन हुँदा पनि आयोग मौन बसेको अनुगमनकर्ताको भनाई।
सत्य निरूपण तथा मेलमिलाप आयोगको 6 नम्बर प्रदेश मुकाम सुर्खेतले झण्डै 1000 उजुरीमाथि छानबिन गर्यो। छानबिन तथा अनुसन्धानमा यो प्रदेशमा विशेष व्यवस्था गर्नुपर्ने आयोगका सदस्य भट्टको माग।
मङ्सिर 10 गते हुने निर्वाचनको लागि आज राति 12 बजेबाट मौन अवधि सुरु हुने। आज अन्तिम दिन दलहरू प्रचार प्रसारमा व्यस्त।
र आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत युएसीसँग खेल्ने नेपाली 20 सदस्यीय टोलीको घोषणा। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मीसहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी बिदा हुन्छौँ। नमस्ते।